पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ बासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी। नेपालको कला साहित्य तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हाम्रो पाहुना हुनुभएको छ चर्चित नायक राजेश हमालज्यू। जुन 9, 1964 दिन पाल्पामा जन्मनु भएका कलाकार राजेश हमालले भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजीमा एमए गर्नुभएको छ भने मुम्बईमा केही वर्ष मोडलिङको काम पनि गर्नुभएको छ। सन् 1994 युगदेखि युगसम्म चलचित्रको सफल प्रदर्शनपछि सफलताको शिखर चढ़नुभएका र अझै चढ़ने क्रममा रहनुभएका कलाकार हमालले त्यही वर्ष भाउजू र चट्याङ लगायत अन्य 16 चलचित्रमा पनि अभिनय गर्नुभयो। चलचित्रमा व्यावसायिकता भित्र्याउने व्यक्तिका रूपमा परिचित कलाकार राजेश हमाल हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ। त आउनुहोस्, उहाँलाई स्वागत गरौं। कलाकार राजेश हमालज्यू, यहाँलाई खसखस डटकममा स्वागत छ।
धन्यवाद।
अमेरिका आइरहनु भएको छ, यस पटक यो भन्दा पनि पहिला आउनु भएको छ, तर यस पटकको प्रयोजन के हो?
यस पहिला विगतमा पनि खासै अब त्यति केही कार्यक्रमहरू या संस्कृति टोली या फिल्म लिएर चाहिँ म आएको थिइनँ। एउटा निजी भ्रमण नै थियो र अहिले पनि त्यही नै भइरहेछ, अमेरिकामा निजी भ्रमण नै भइरहेछ। मेरो एउटा दिदी हुनुहुन्छ न्युयोर्कमा, उहाँसँग भेटघाटको कार्यक्रम, र बहिनी हुनुहुन्छ एउटा मेरो ओहायोमा, उसँग भेटघाटको कार्यक्रम। अब त्यो भेट्ने कार्यक्रममा चाहिँ अब विभिन्न नेपाली समुदाय नेपाली कम्युनिटीहरूसँग चाहिँ भेटघाट पनि भइरहेको छ।
कुरा अलिक पुरानै हो, तर चाहिँ सबैलाई चासोकै विषय भएको थियो। यसभन्दा अगाडि भिसा एप्लाई गर्दाखेरि तपाईँले भिसा पाउनु भएन, त्यो त्यसको खास कारण के थियो होला?
त्यो खास कारण अब अमेरिकन एम्बेसीको पनि दोष छैन, अब यहाँबाट एउटा निम्तो आयो मेरो लागि कलाकारको हैसियतमा, एकदम व्यक्तिगत निम्तो पनि होइन, र त्यो पनि मैले खेलेको चलचित्रको प्रडक्सन हाउसमा कि चाहिँ फलानु चलचित्र राजेश हमालको हामी न्युयोर्कमा देखाउँदैछौँ र त्यो देखाउने सिलसिलामा चाहिँ उहाँ र त्यो फिल्मको चाहिँ निर्देशकलाई हामी निम्तो गर्छौँ आउनको लागि भन्ने कुरा आयो। र प्रडक्सनले मलाई जानकारी दियो कि यस्तो यस्तो निम्तो आएको छ दाइ, तपाईँलाई न्युयोर्कमा चाहिँ तपाईँको फिल्म देखाउँदैछ, त्यहाँ चाहिँ तपाईँ सही पनि भइदिनु पर्यो र त्यहाँ एउटा सम्मान कार्यक्रम पनि छ भन्ने कुराहरू आयो। निम्तो हेरे, निम्तो हेर्दाखेरि नेपाली समाज या नेपाली कुनै समूहको तर्फबाट निम्तो नभएर न्युयोर्क म्युजिक एन्ड आर्ट गिल्डकी यस्तैको चाहिँ नि लेटर प्याडमा चाहिँ लेखिएको निम्तो थियो। अनि मैले सोधेँ पनि त्यो प्रडक्सनको टिमलाई डाइरेक्टरलाई कि यो किन हामीलाई यो संस्थाले चाहिँ इन्भाइट गरेको, यो त अमेरिकी संस्था हो, हामीलाई त अब त्योसँग त्यति सरोकार छैन, नेपाली कम्युनिटीले नै हामीलाई धेरै जस्तो इन्भाइट गर्ने भन्दाखेरि उसले आइन्दा यसमा नेपाली व्यक्ति पनि आबद्ध हुनुहुन्छ र उहाँले पनि त्यो उहाँकै मार्फत यसबाट चाहिँ नि निम्तो पठाएको अहिले भन्ने कुरा गर्नुभयो। अब त्यसलाई भेरिफाई गर्ने सोर्स त मसँग छैन, अनि मैले चाहिँ अलिकति आनाकानी गरे तापनि मैले भने ल ठिक छ त्यसो अप्लाई गर्नुहोस् न त भनेर गर्दाखेरि भिजा लिन जाँदाखेरि चाहिँ नि उहाँहरूले भन्नुभयो कि यो जसले दस्तखत गरेको छ यो चिठीमा त्यो व्यक्ति त यो संस्थासँग आबद्ध हुनुहुन्न भन्दाखेरि म अलिकति सक पनि भएँ। र मैले उहाँहरूलाई भने पनि यो त मलाई साह्रै अकवर्ड सिचुएसन भयो, किनकि यो व्यक्तिगत हिसाबमा आएको निम्तो होइन, एउटा पब्लिक फिगरको नाताले कलाकारको नाताले उहाँहरूले चाहिँ मलाई निम्तो गर्नुभयो। अब त्यो निम्तोको सोर्सलाई म एकदम भेरिफाई गर्ने ऊ त मसँग छैन भन्दाखेरि होइन तर अब यस्तो चिठी आएको छ भनेर अमेरिकन एम्बेसीले भन्यो, त्यही पनि 2-3 दिन तपाईँको लागि होल्डमा राखिदिन्छौँ हामी, फेरि भेरिफाई गर्छौँ भने, फेरि पनि भेरिफाई गर्यो 2-3 दिनपछि बोलाएपछि चाहिँ त्यो खासै
त्यसमा
लायबल भएन लेटर, र उहाँहरूले चाहिँ यो लेटरको बेसिसमा चाहिँ दिन सकिँदैन तपाईँलाई, त्यो चाहिँ फेक लेटर जस्तो हो भनेर भन्नुभयो। अब म त अलिकति सक पनि भएँ, किनकि यतिको चाहिँ अमेरिका आइसकेको र अमेरिकन एम्बेसी पनि अलिकति सरप्राइज भयो कि किन यस्तो किसिमको आधारमा उहाँले अप्लाई गर्नुभएको, त्यतिको अप्लाई गर्नुभएर पनि हुने हो, यो गलत आधारमा अप्लाई गर्नुभयो भने दिन हामी समर्थ छैन भनेर भन्नुभयो। तर अमेरिकन एम्बेसी मैले आफ्नो समस्या बुझाएँ कि यस्तो हो, हेर्नुहोस् म त पब्लिक फिगर हो, अब कुन कुन कोणबाट निम्तो आउँछ, अब त्यो निम्तो जेन्युइन हो होइन, अब त्यो निम्तोमा चाहिँ जे को लागि मलाई बोलाइएको छ एकदम तपाईँलाई सम्मान गर्ने, तपाईँको फिल्म देखाउने भन्ने, अब त्यहाँ गइसकेपछि त्यो पनि नहुनु पनि सक्छ कति कुराहरू, अब त्यो भेरिफाई गर्नु म सक्दिनँ। अब व्यक्तिगत हिसाबमा राजा समाज भनेर आएको चिठी पनि होइन यो भनेर भनिसकेपछि उहाँले मेरो केस बुझ्नु पनि भयो र पछि नै एक डेढ महिनापछि उहाँहरूले नै मलाई फोन गरेर चाहिँ भिजा लिनुहोस् अप्लाई गर्नुहोस् भनेर भन्नु पनि भयो, अनि त्यो अनुसार मैले गरेँ। तर मेरो अनुरोध के छ भने अब विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइहरूलाई म भन्न चाहन्छु कि कुनै पनि यो पपुलर फिगरलाई निम्तो गर्दाखेरि बरु जेन्युइन नै गर्ने, आफ्नो जे जस्तो छ हिसाब त्यही हिसाबबाट निम्तो गर्यो भने सायद स्वीकार्य हुन्छ होला,
सत्य तथ्य देखाएर
देखाएर होइन, अब त्यसमा कुनै ऊ छैन, किनकि मलाई अलिअलि नेपाली 10 नेपाली बसेर हामी 10 उहाँलाई चाहिँ यहाँ हाम्रो उसमा चाहिँ उपस्थित गराउन चाहन्छौँ भन्ने निम्तो भयो भने पनि पर्याप्त छ, कुनै चाहिँ एकदम अनजेन्युइन एकदम अनरियल लेटर चाहिँ कुनै एकदम ठोस संस्थाको लिएर आएर अरूलाई चाहिँ उल्लु बनाउने भेक्कु बनाउने कुराहरू नगरौँ, त्यसले गर्दाखेरि म पनि आफै भुक्तभोगी हो, मलाई पनि नराम्रो भयो, त्यस कारण म आशा गर्छु कि म जस्तो शिकार चाहिँ अरू कोही कलाकारहरू नगरौँ।
हजुर, यहाँको सल्लाह सुझावहरू यस्ता संस्थाहरू लिउन् भन्ने हामीले आशा गरेका छौँ। यस अगाडि साहित्यकार कृष्णचन्द्र सिंह प्रधान र अभि सुवेदीहरूले पनि पाउनु भएको थिएन र उहाँहरूले चाहिँ नि आफ्नो जुन एउटा आदेश थियो नि भिसा नपाएको बारेमा अमेरिकन एम्बेसीको बारेमा कान्तिपुरहरूमा लेख लेख्नुभयो, कतै तपाईँले पनि त्यस्तो आवेशमा लेख्ने विचार गर्नुभयो कि गर्नुभयो कि आएन?
मैले गरिनँ किनकि मैले त्यो कामले पछि नै अब उहाँहरूसँग मेरो वार्तालाप पनि भयो अमेरिकन एम्बेसीसँग र अमेरिकन एम्बेसीले पनि आफ्नो मजबुरी पनि भन्यो, हामीले तपाईँलाई दिन्थ्यौँ तर यो लेटर फेक भएको हुनाले अहिले तपाईँलाई दियो भने हामीले फेकको आधारमा दिएको ठहरिन्छ यो, किनकि हाम्रो यो अब यो ब्युरोक्रेसीको चाहिँ यो खिलाफ भएको हुन्छ हाम्रो नियम, उसमा कुनै किसिमको क्राइटेरिया नपुगेर नदिएको होइन, जुन निम्तो आयो त्यो निम्तो नै सही निम्तो भएन, फेक निम्तो भयो, त्यस कारण उहाँहरूको दोष पनि छैन किनकि फेकको आधारमा त केही पनि दिन मिल्दैन, त्यो दिँदाखेरि उहाँहरूको आफ्नो ब्युरोक्रेटिक राइट्स नै हनन भए जस्तो पनि हुन्छ, त्यो हुनाले म त्यति उहाँहरूसँग त्यति रुष्ट भएन, जति रुष्ट छ नि आफ्नै दाजुभाइहरूसँग भएन या आफ्नो त्यो प्रडक्सनको मान्छेले चाहिँ त्यतिकै अप्लाई गरौँ गरौँ भनेर भन्यो, अब त्यो अमेरिकन एम्बेसीले रिजर्भ गरिसकेपछि अब त्यो प्रडक्सनको मान्छेलाई के गर्ने, अब न थिच्ने न निचट्ने न गर्ने, त्यस कारण रुष्ट बरु म यता आफ्नै पक्षहरूबाट भएँ। अलि
चलचित्रको यात्रामा 20-21 वर्षदेखि लाग्नु भएको छ तपाईँ र मैले अघि पनि भने चलचित्रमा व्यावसायिकता भित्र्याउने व्यक्तिको रूपमा तपाईँ चिनिनुहुन्छ, यो 20 वर्षको अवधिमा कति ठूलो फरक देख्नुभयो र त्यतिखेर सुरु गर्दाखेरिको समय र अहिलेको समयमा कति ठूलो अन्तर देख्नु भएको छ फिल्मी जगतमा?
चलचित्र जगतमा धेरै ठूलो परिवर्तन भएको छ नभएको होइन, किनकि मैले सुरुवात गर्दाखेरि नेपाली चलचित्र चाहिँ निरन्तर रूपमा बनिरहेको पनि थिएन, नेपाली चलचित्र उद्योगमा लागेर चलचित्रमा लागेर निरन्तर रूपमा 20-25 वर्षसम्म लागिरहन सक्ने सकिन्छ होला भन्ने कुरामै ठूलो प्रश्नचिन्ह थियो, किनकि चलचित्रहरू धेरै कम बन्थे, 2 वर्षमा एउटा 3 वर्षमा एउटा चलचित्रहरू बन्थ्यो, त्यस कारण तपाईँले जतिसुकै राम्रो कलाकारिता गरे तापनि चलचित्र जतिसुकै राम्रोसँग चले तापनि यदि चलचित्र बन्ने वातावरण नै रहेन भने तपाईँको करियर त्यति अगाडि बढ्न सक्दैन। अब त्यो हिसाबमा हेर्दाखेरि चाहिँ नि धेरै हदसम्ममा परिवर्तन भएको छ कि निरन्तर रूपमा चलचित्रहरू बनिरहनु, विभिन्न नयाँ नयाँ कलाकारहरू यसमा चाहिँ प्रवेश गर्नु, नयाँ नयाँ कलाकारहरू स्थापित हुनु र टेक्निसियन पक्ष प्राविधिकी पक्षहरू पनि धेरै मान्छेहरू यसमा चाहिँ समावेश हुनु र निरन्तर रूपमा चाहिँ नेपाली चलचित्रहरू सालै पछि चाहिँ मिनिमम पनि 25-30-20 बनिरहनु ले चाहिँ धेरै ठूलो परिवर्तन लिएर आएको छ, तर त्यो परिवर्तन लिएर आएको छ भन्नेमा एकदमै ठूलो विकास गरेको छ या फड्को मारेको छ भन्न पनि मिल्दैन, किनकि 20 वर्ष अगाडिको अवधि हेर्दाखेरि अवश्य पनि परिवर्तित अवस्था त देखिन्छ।
कुन क्षेत्रमा विकास भएको छैन जस्तो लाग्छ?
त्यही हो नेपाली चलचित्रको विकासलाई हेर्दाखेरि चाहिँ जहिले पनि अब दुईटा चस्मा लगाउनु पर्ने हुन्छ कि एउटा चस्माबाट हेर्दाखेरि विकास भएको छ अब कलाकारहरू यतिका समावेश भएका छन् निरन्तर रूपमा चलचित्र बनिरहेको छ एउटा चलचित्र क्षेत्र भन्ने हाम्रो देशमा चाहिँ स्थापित छ जसले चाहिँ नियमित रूपमा चलचित्र बनाइरहेका छन् राम्रो नराम्रो जस्तै सुकेको अवस्थामा भए तापनि र धेरै व्यक्तिहरू योसँग संलग्न छन् आबद्ध छन् जसले चाहिँ यसबाट चाहिँ आफ्नो जीविकाहरू पनि जानिरहेका छन् त्यस कारण रोजगार दिन पनि यो सक्षम छ तर अर्को पक्षमा हेर्दाखेरि जस्तो किसिमको चाहिँ फड्को अन्तर्राष्ट्रिय क्षेत्रमा चलचित्रले मार्यो त्यो हिसाबको चाहिँ विकास हामीले गर्न सकिरहेको छैनौँ विशेष गरिकन विगत 8-10 वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ चलचित्र माध्यममा धेरै ठूलो परिवर्तन भएको छ टेक्नोलोजी प्राविधिक हिसाबले टेक्निकली धेरै परिवर्तन भएको छ त्यो परिवर्तनसँग चाहिँ हामी पछ्याउन सकेनौँ त्यो परिवर्तनलाई हामी कहाँ मेरो पहिलो चलचित्रको त कुरा छोडिदिउँ अब माइतीघर या त्योभन्दा पहिला चलचित्रबाट अहिलेसम्म प्राविधिक हिसाबबाट उही नै छ हामी त्यही नै सामग्रीहरू प्रयोग गरिरहेका छौँ खालि ब्ल्याक एण्ड व्हाइटबाट कलरमा गयौँ त्यति मात्रै परिवर्तन हो अन्य अरू टेक्नोलोजीहरू चाहिँ हाम्रो करिब करिब त्यही नै हामी युज गरिरहेका छौँ अब त्यसले गर्दाखेरि पनि हाम्रो चाहिँ प्रस्तुति गर्न चाहिँ त्यति परिवर्तन आउन सकेको छैन किनकि चलचित्र भनेको खालि क्यामेरा अगाडि नाटक गरेको घरमा मात्रै पनि हुँदैन चलचित्रमा टेक्नोलोजीले धेरै ठूलो भूमिका खेलेको हुन्छ विशेष गरी अन्तर्राष्ट्रिय क्षेत्रमा तपाईँको चलचित्रको प्रस्तुति उत्कृष्ट हुनको लागि 70% त टेक्नोलोजीको हात हुन्छ 30% मात्रै कलाकारले क्यामेराको अगाडि के गरेछ भन्ने कुराहरू आउँछ अब त्यो अवस्थामा चाहिँ हाम्रो चाहिँ असाध्यै पुरानो किसिमको टेक्नोलोजी हामी अप्नाइरहेका छौँ त्यसले गर्दाखेरि विदेशी चलचित्रमा जुन किसिमको प्रस्तुति जुन किसिमको प्रेजेन्टेसन देखिन्छ त्यो हिसाबमा चाहिँ हाम्रो चलचित्रहरू अलिक खल्लो लाग्छ अवश्य पनि
यो प्रविधिहरू नभित्रिन सक्नुको कारण के हो
यसको मुख्य कारण त इकोनोमिकल फ्याक्टर नै हो अब हामी कहाँ अब मैले भने नन प्रविधिक बजार सीमित छ सीमित बजार भएको ठाउँमा अब मुनाफा पनि सीमित हुन्छ अब टेक्नोलोजी भित्र आउनको लागि पुँजी धेरै लाग्छ अब एउटा व्यक्तिले गर्न सक्ने कुरा पनि आएन
यसको लागि चलचित्र जगतका उद्यमीहरूले बनाउन नेपाल सरकारको मुख ताक्दाखेरि कस्तो हुन्छ
मेरो विचारमा त उपाय त खालि त्यही एउटा मात्रै छ मेरो अहिलेको अवस्थामा व्यक्तिगत हिसाबमा ल्याउने भन्दा पनि यदि लेटेस्ट लेटेस्ट टेक्नोलोजी लेटेस्ट लेटेस्ट उपकरणहरू विशेष गरिकन हाम्रो चाहिँ अब चलचित्र विकास बोर्ड जस्तो संस्था छ जो चाहिँ सरकारसँग आबद्ध छ उसको पहलमा चाहिँ त्यस्तो कुराहरू भित्रिन सक्यो र चलचित्र कर्मीहरूलाई चाहिँ सुरक्षित मूल्यमा त्यो उपलब्ध भएको कारणमा मलाई लाग्छ चलचित्र कर्मीहरूले त्यसलाई उपयोग गरेर आफ्नो सृजनामा चाहिँ परिष्कृत गर्न सक्नुहुन्थ्यो होला किनकि कुनै एउटा व्यक्तिले मात्रै त्यो भित्राउन सक्ने अहिले अवस्था छैन किनकि व्यक्तिले भित्राउँदाखेरि मुनाफा हेर्छ आफ्नो लगानी उठाउने कुराहरू हेर्छ तर विकास बोर्डको पक्षबाट हुँदाखेरि चाहिँ सायद त्यो सहुलियत चाहिँ मलाई लाग्छ चलचित्र कर्मीहरूले पाउँथे कि जस्तो लाग्छ
तपाईँ यसको लागि चाहिँ पहल गर्नु पर्यो भने गर्नुहुन्छ
अवश्य पनि गर्छु मैले त भनी पनि आइरहेको छु कि विकास बोर्ड अहिले यदि नेपाली चलचित्र अब अर्को फेजमा हामी प्रवेश गर्ने हो भने किनकि अब अहिलेको यो फेजमा त यो टेक्नोलोजीमा त हामीले जे जति मानिसबाट हुन सक्ने हो त्यतिसम्म हामीले गरिसक्यौं व्यक्तिबाट जति निर्देशकको पक्षबाट या कलाकारको पक्षबाट या अन्य अरू प्राविधिकको पक्षबाट जे जति चाहिँ परिष्कृत गर्न सक्ने हो यो अहिलेको चाहिँ उपकरणबाट त्यो त हामीले गरिसक्यो अब नेक्स्ट फेज भनेको उपकरण नै चेन्ज गरेर चाहिँ अर्को परिवर्तन लिएर आउने हो त्यो परिवर्तन नल्याउन्जेलसम्म हाम्रो प्रस्तुतिमा धेरै फरक देखिँदैन त्यसकारण यदि नेपाली चलचित्रलाई अब अर्को फेजमा पुर्याउनु छ भने चाहिँ यो पहल गर्नु अत्यन्त जरुरी छ
हजुर आशा गरौं यसतर्फ नेपाल सरकारले पनि सकेसम्म सक्दो सहयोग गरोस् र अघि मैले भने नेपाली चलचित्रमा व्यावसायिकता भित्र्याउने तपाईँ एकजना कलाकारको रूपमा चिन्नुहुन्छ र नेपाली चलचित्रलाई एउटा निर्देशन दिनुभयो तपाईँले अगाडि गर्नेलाई 20 वर्ष अगाडि अहिलेदेखि 20 वर्षको यात्रामा तपाईँले आफैलाई मूल्याङ्कन गर्दाखेरि हो मैले चलचित्रलाई एउटा निर्देशन दिए भन्ने कुरामा तपाईँ कतिको सहमत असहमत हुनुहुन्छ
म व्यक्तिगत हिसाबमा त्यसको जजमेन्ट गर्न चाहदिन किनकि यो जजमेन्ट गर्ने काम मेरो विचारमा इतिहासको हो र जसले गर्ने त्यसले सही जजमेन्ट गर्ला भन्ने म आशा राख्छु तर त्यो भन्दा भन्दै पनि म आफूलाई के लक्की ठान्छु भने जुन माहौलमा मैले सुरु गरेको थिएँ नेपाली चलचित्र जुन अनिल तामाङ जुन ठूलो प्रश्न चिन्हमा कि यसलाई निरन्तरता दिन सकिन्छ सकिँदैन या यसलाई नै आफ्नो एउटा करियर बनाएर प्रोफेसनली अगाडि लान सकिन्छ कि सकिँदैन भन्ने सबै अनियलताको बावजुद पनि जुन थालनी गरेको थिएँ त्यसलाई के हचाउनुमा दूर गर्न सके मैले र आफ्नो व्यक्तिगत करियरको प्रगति र नेपाली चलचित्र उद्योगको प्रगति चाहिँ समान्तर हिसाबबाट गएको पनि मैले देखेँ जसो जसो मेरो आफ्नो व्यक्तिगत करियरको विकास हुँदै गयो त्यसो जसो नेपाली चलचित्र उद्योगको पनि अगाडि बढ्दै विकास हुँदै गयो त्यो चाहिँ प्यारलली चाहिँ देख्ने मौका मैले पाएँ त्यो त्यसको लागि चाहिँ म आफूलाई सौभाग्य ठान्छु अब मेरो के योगदान छ मेरो कुन स्थान छ भन्ने कुरा त त्यो इतिहासले बताउने कुरा हो
यही कुरामा तपाईँले चलचित्र अभिनय गरिसक्नु भएको डाइरेक्टर निर्देशक प्रकाश सामी प्रकाश सामीले चाहिँ उहाँले चाहिँ तपाईँको बारेमा चलचित्रको उद्योगमा तपाईँको योगदानलाई विश्लेषण गर्दै उहाँले के भन्नुभएको छ भने राजेश हमाल मात्र एक यस्ता व्यक्ति थिए जसले चाहेको भए यस उद्योगको नाक नक्सा फेर्न सक्थे उनमा यो क्षमता र अवसर थियो उनले आफ्नो त्यो प्रतिभालाई परीक्षण गर्न डराए उनले अभिनय यसरी गरिरहे मानौ उनी टेबलमाथि बसेर जहाज खियाइरहेका छन् समयले उनलाई साथ दियो तर उनले समयलाई साथ दिएन शुरूमा उनले राम्रो चलचित्र पाएनन् पछि राम्रा चलचित्रमा खेल्न भ्याएनन् त्यो कुरालाई कसरी लिनुहोस् तपाईँ
होइन प्रकाश स्यामीजीको यो विचारलाई म सम्मान गर्छु किनकि उहाँले केही अवसरमा विश्लेषण गरेर अध्ययन गरेरै यो भन्नुभएको होला तर त्यो भन्दा भन्दै पनि यसमा एकदम 100% सत्यता छ भनेर चाहिँ म मान्न सक्दिनँ किनकि कहिले कहिले नेपाली चलचित्र जुन अवस्थामा म लाग्दाखेरि थियो र जुन गतिमा यसलाई अगाडि बढाउन जरुरी थियो त्यो गतिमा एकदमै थुत फड्को मारेर गरेको सायद धेरै कुराहरू ब्याकफायर पनि हुन्थ्यो होला त्यसकारण त्यो करेन्टसँगै केही हदसम्ममा बग्नु पनि जरुरी थियो त्यो करेन्टको चाहिँ विपरीत दिशामा बगेर चाहिँ म खोलाको चाहिँ धारलाई नै अर्कोतिर मोड्न चाहन्छु भनेर गरेको भए सायद त्यो सम्भव नहुँदो हो
भनेपछि समयको प्रवाहलाई सम्मान गरेर अगाडि
समयको प्रवाहलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने अवस्था पनि थियो नेपाली चलचित्र उद्योगमा किनकि नेपाली चलचित्र उद्योग त्यति परिष्कृत पनि भइसकेको थिएन र जे जति व्यक्तिहरूको खाँचो थियो त्यो सबै त्यति व्यक्तिहरू पनि पर्याप्त मात्रामा थिएनन् त्यस कारण नयाँ नयाँ अनुहार आउनु नयाँ नयाँ चाहिँ सिप आउनु नयाँ नयाँ चाहिँ सिर्जना गर्ने व्यक्तिहरू यस क्षेत्रमा आउनु अत्यन्त जरुरी थियो र त्यो व्यक्तिहरूलाई चाहिँ उहाँहरूको चाहिँ काँचो अनुभव हुँदाहुँदै पनि उहाँहरूलाई प्रोत्साहन गर्न पनि जरुरी थियो किनकि एकैचोटि मान्छे आएर अनुभवी हुने होइन यदि त्यो क्षेत्रमा चाहिँ पर्याप्त अनुभवीहरू छैन भने काँचो व्यक्तिलाई भित्राएर पनि उहाँहरूलाई केही वर्षपछि चाहिँ अनुभव बटुलेर अनुभवी बनाउनु पनि जरुरी थियो त्यस कारण सुरुबाटै मेरो यो मनसाय के रह्यो भने नयाँ से नयाँ निर्देशकहरू आउन् नयाँ से नयाँ कलाकारहरू आउन् र यो फाट यो क्षेत्र चाहिँ अझ बढ्दै जाओस् भन्ने मेरो मनसाय थियो मेरो आफ्नो दृष्टिकोणबाट हेर्दाखेरि त मलाई केही हदसम्ममा ठिकै गरे जस्तो पनि लाग्छ किनकि सालमा एउटा दुईवटा चलचित्र बन्ने माहौलबाट लिएर मैले एक वर्षमा 15-16 चलचित्र म एक्लैले पनि खेलेँ भन्दाखेरि महिनाको एउटा चलचित्रको एभरेजले भन्दा पनि बढी खेले त्यसले गर्दाखेरि त आफूले नसोचेको किसिमको निरन्तरता दिन पाए र नेपाली चलचित्रहरू चाहिँ नि सक्दो धेरै से धेरै बनोस् भन्ने पनि मेरो मनसाय थियो किनकि क्वालिटी चाहिन्छ तर एक हिसाबले क्वान्टिटी नआइकन त्यसबाट क्वालिटी निस्किन सक्दैन त्यस कारण क्वान्टिटी हुनु पनि अत्यन्त जरुरी थियो
अब क्वालिटी नियन्त्रण गर्ने बेला आयो कि अझ बाँकी
क्वालिटी त अवश्य पनि चाहिन्छ क्वालिटीको त चाहना गर्नुपर्छ त्यसलाई खालि अब त नियन्त्रित हिसाबबाट चाहिँ गर्ने फेज अझ आइसकेको छैन नेपाली चलचित्र उद्योगमा किनकि हामी त्यति स्थापित अझ पनि भइसकेका छैनौँ अझ पनि एक हिसाबले भनियो भने हामी बाह्र नै सर्दैछौँ त्यस कारण नेपाली चलचित्र उद्योगमा चाहिँ एउटा एकदम सक्षम कलाकार या सक्सेसफुल कलाकारले चाहिँ होइन म फलानु चलचित्र मात्रै गर्छु फलानु निर्देशकको मात्रै गर्छु भन्नु पनि त्यति उपयुक्त होइन किनकि धेरै से धेरै सबैले चलचित्रहरू बनोस् भन्ने मनसाय नै राख्नुपर्छ र जे जस्तो प्रोजेक्टहरू पनि छ त्यो प्रोजेक्टहरूमा गएर छलफल गरेर के संशोधन गर्न सकिन्छ संशोधन गरेर त्यो प्रोजेक्ट बनोस् भनेर चाहिँ त्यसमा टेवा दिनु नै जरुरी छ र एउटा नेपाली चलचित्र अर्को नेपाली चलचित्र अन्य देशहरूमा जस्तो एकदमै बजेटमा धेरै आकाश जमिनको फरक या अनुभवी निर्देशकले बनाएको चलचित्र चाहिँ 10 गुणा महँगो हुने, नयाँ निर्देशकले बनाएको चलचित्र चाहिँ 10-20 गुणा चाहिँ सस्तो बजेटमा बन्ने भन्ने पनि हुँदैन। हाम्रो नेपाली चलचित्रहरू सबैको बजेटिङ उस्तै उस्तै नै हुन्छ। अब कसैमा वक्ता अनुभव परिमार्जित हुन्छ र उसले चाहिँ उसको अन्तिम परिणाम अलिकति राम्रो हुन आउँछ नयाँ व्यक्तिको चाहिँ विभिन्न अनुभवको कारणले अनुभवहीनको कारणले गर्दाखेरि चाहिँ विभिन्न कम्प्रोमाइजहरू गर्नुपर्ने हुन्छ। तर प्रोत्साहन दिन चाहिँ अत्यन्त जरुरी छ अहिलेको फेजमा पनि।
अब चलचित्र जगतमा करियर बिल्डअप गर्ने सम्भावना कतिको देख्नु भएको छ तपाईँ?
अहिले राम्रो छ। राम्रो छ भनेको मतलब अब एकदमै नेपाली चलचित्र उद्योगमा लागेपछि अब अन्य अरू चलचित्र उद्योगसँग दाजेर एकदम स्काई इज द लिमिट भन्ने पनि होइन। हाम्रो अलिकति लिमिटेड नै छौँ हामी, यसमा लिमिटेसन छ। र चलचित्र उद्योगमा लाग्ने बित्तिकै एकदम सक्सेसफुल भइन्छ र यसमा लागेपछि त सबैजना चाहिँ एउटा जस्तो मेरै उदाहरण मेरो फलानुले 20 वर्ष गर्यो, अर्को फलानुले 25 वर्ष गर्यो, यसमा लागेपछि म पनि त्यस्तै गर्न सक्छु भन्ने कुराको पनि ग्यारेन्टी हुँदैन। किनकि चलचित्र उद्योग र कलाकारिताको पेसा भनेको असाध्य असुरक्षित पेसा हो र यसमा लाग्ने बित्तिकै चाहिँ तपाईँमा एकदम भरपूर ट्यालेन्ट छ भन्ने बित्तिकै दर्शकले त्यही हिसाबले स्वीकारेर तपाईँले चाहिँ निरन्तर हिसाबले काम पाइरहनुहुन्छ र यसलाई करियर बनाउन सक्नुहुन्छ भन्ने ग्यारेन्टी पनि कसैले दिन सक्दैन। चलचित्रमा कसरी सफल हुन्छ भन्ने मन्त्र चाहिँ अहिलेसम्म कसैलाई थाहा छैन। मै 20 वर्ष कसरी टिके भन्ने कुराको चाहिँ कुनै मसँग जवाफ छैन कसरी। त्यसकारण यसको चाहिँ मूल मन्त्र तपाईँले कहीँबाट पनि पाउनुहुन्न। त्यस कारण यसमा असुरक्षा अवश्य पनि छ, तर यदि तपाईँमा क्षमता छ तर तपाईँलाई साँच्ची नै भित्रीबाट कलाकारिता गर्ने एउटा प्यासन छ भने यो क्षेत्रमा अवश्य पनि ठाउँ छ। तर एकदमै म चाहिँ अनुहार हेर्दाखेरि ऐनामा फलानु हिरो जस्तै देखिन्छु, त्यस कारण म पनि चलचित्रमा लाग्नु पर्यो क्या भन्ने हिसाबबाट आयो भने सायद त्यो त्यति उपयुक्त नहोला। किनकि सर्वप्रथम त कलाकारिताप्रति नै आफ्नो एउटा तीव्र इच्छा हुनु पर्यो।
नेपाली चलचित्रहरू मासको लागि बन्छ भन्ने तपाईँहरू आफैले भन्नुभएको छ कति ठाउँमा, र मासको लागि बन्दाखेरि एउटा प्रबुद्ध वर्ग त्यो मासमा छुटे मिसिएको हुँदैन, प्रबुद्ध वर्गले त्यो हेर्दैन भन्ने कुरो तपाईँले आफैले पनि रियलाइज गर्नुभएको छ कतिपय ठाउँमा, र तपाईँ आफै एउटा प्रबुद्ध वर्ग हुनुहुन्छ, एउटा साहित्यकार पनि हुनुहुन्छ, एउटा नेपाली चलचित्र जगतमा शिक्षित व्यक्तिको रूपमा पनि तपाईँ हुनुहुन्छ, र त्यसरी त्यो प्रबुद्ध वर्गहरूलाई चलचित्र जगतले छोडेको कि छुन नसकेको कि किन हो त्यस्तो भयो?
अहिले अब जस्तो किसिमको चलचित्रहरू हामी अहिले बनाइरहेको छौँ, हामी नेपाली व्यवसाय चलचित्र भन्छौँ, यसको प्रमुख उद्देश्य चाहिँ मनोरञ्जन दिने हो। म यो पनि एकदम ठुकाको साथ भन्दिनँ कि हामी आजकल यस्तो चलचित्रहरू बनाइरहेका छौँ जसले चाहिँ खालि नेपाली भाषा संस्कृतिहरूलाई चाहिँ टेवा दिने, खालि त्यसैमा केन्द्रित, त्यसैलाई चाहिँ बढावा दिने हिसाबले चाहिँ बनाइरहेछौँ एकदम शिक्षामूलक, कि हाम्रो चलचित्र हेरिसकेपछि विभिन्न व्यक्तिहरूको चाहिँ विचारधारा नै बदलिने भनेर पनि हामी भन्दैनौँ ठुकाको साथ। हाम्रो धेरै जसो चलचित्र भनेको 2-2.5-3 घण्टा चाहिँ दर्शकहरू आएर एकदम मनोरञ्जन दिने खालको चलचित्र हो। अब त्यो मनोरञ्जनकै पोकामा चाहिँ हामी विभिन्न किसिमको बुदाहरू राख्छौँ होला,
मनोरञ्जन कसले लिने भन्ने।
अब त्यो त्यस्तो किसिमको चलचित्रहरू बनाउँदाखेरि अब यो चलचित्रले सबै समाजका सबै वर्ग तबका उमेरका व्यक्तिहरूलाई सबैलाई आकर्षित गर्छ भनेर भन्नु चाहिँ त्यति जायज हुँदैन। किनकि कुनै पनि चलचित्र कहीँ पनि देशमा बनेको चलचित्र, र कुनै चलचित्र टिनेजरलाई मनपर्ने हुन्छ, कुनै चलचित्र एउटा उमेरको व्यक्तिलाई मनपर्ने हुन्छ, कुनै चलचित्र एउटा समूहलाई मनपर्ने हुन्छ, कुनै चलचित्र एउटा इन्टेलेक्चुअललाई मनपर्ने हुन्छ। त्यस कारण त्यो चाहिँ हरेक समाजमा हुन्छ। अब हलिउडमा बनाएको चलचित्र पनि कति मासलाई मनपर्ने चलचित्र इन्टेलेक्चुअलहरूलाई हेर्दैनन् उनीहरूलाई, यसमा हामीलाई कुनै पनि मनोरञ्जन हुँदैन। अब नेपालमा चाहिँ हामी मासको लागि बनाउँछौँ, किनकि हाम्रो अब व्यवसाय चाहिँ हामीले त्यहाँ देखिरहेको छौँ। अब खालि एउटा इन्टेलेक्चुअल क्लासलाई बनाउने हो भने त्यो नेपालमा चाहिँ पर्याप्त पुग्दैन हामीलाई दर्शकहरू, त्यसले गर्दाखेरि पनि हामी बनाउन सकिरहेको छैनौँ। तर बनाउन सक्ने वातावरण सृजना हुनु चाहिँ राम्रो कुरा हो। यदि हामी मासको लागि पनि एउटा सब्जेक्टमा एकदम मनोरञ्जन प्रदान गर्ने, उहाँहरूले बुझ्ने खालको चलचित्र बनाउन सक्यौँ, इन्टरनेसनललाई पनि उहाँहरूको सोच उहाँहरूको विचारधारा मिल्ने किसिमको चलचित्रहरू पनि पस्किन सक्यौं, भने त्यो वातावरण बन्यो भने त असाध्यै राम्रो कुरा हो. तर अहिले चाहिँ इकोनोमिकल फ्याक्टरले नै गर्दाखेरि पनि हामीले बहुमतलाई पक्रिनु पर्ने हुन्छ. बहुमतको चाहना, बहुमतको इच्छा, बहुमतले कस्तो किसिमको मनोरञ्जन चाहन्छ, बहुमतले कस्तो किसिमको चलचित्र बुझ्छ, कस्तो किसिमको स्वाद चाहन्छ, त्यसैलाई नै मध्यनजर राखेर गर्नुपर्ने हुन्छ. त्यस कारण त्यसलाई चाहिँ अब लो र हाईको उसमा चाहिँ राख्न मिल्दैन, किनकि मान्छेलाई मनोरञ्जन त चाहिन्छ नै सबैलाई.
अब एकछिन कलाकारको समूह र राजनीतिको कुरा हर्षालकै कुरा हो. झन्डै निर शाह लगायत 100 जना कलाकारहरू माओवादी दलमा प्रवेश गरे, राजनीतिक आफ्नो विचार हुँदाहुँदै तपाईँले एउटा कलाकारको जमात त्यसरी माओवादी अथवा कुनै राजनीतिक दलमा प्रवेश गर्दाखेरि तपाईँले आफ्नो पर्सनल्ली व्यक्तिगत रूपमा कसरी लिनुभयो यसलाई?
अनि म त आज कलाकार के मान्यता राख्छु भने कलाकारको आफ्नै आइडियोलोजी हुनुपर्छ, आफ्नै दृष्टिकोण, र त्यो नै उसको चाहिँ राजनीति हो. र एउटा विशुद्ध कलाकार छ भने उसको राजनीति एक्सर्साइज गर्ने पल भनेको इलेक्सनको चुनावको बेलामा मात्रै हो. अब तर त्यो भन्दा भन्दै पनि अब हरेक कला कोही कलाकारहरू कुनै राजनीतिक आइडियोलोजीमा कुनै राजनीतिक चाहिँ सिद्धान्तमा आस्था राख्न चाहन्छ भने अब नगर हुँदैन भनेर रोक्ने कुरा पनि आउँदैन, त्यो एउटा व्यक्तिगत छनौटमा पनि पर्न आउँछ. विशेष गरी अहिले नेपालीको चाहिँ असाध्यै तरौ राजनीतिक अवस्थामा चाहिने राजनीतिले राजनीतिले चाहिँ सबैको जनजीवनलाई छोएको छ, चाहे जुनैसुकै क्षेत्र होस्, जुनैसुकै विचारधारा राख्ने होस्, जुनैसुकै समूहका व्यक्ति होस्, त्यो सबैलाई चाहिँ प्रभाव पारेको छ र छोएको छ. र सबै चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिसँग संलग्न हुनुपर्ने किसिमको चाहिँ बाध्यता र विचारधाराहरू राख्नुहुन्छ. त्यही कारणले गर्दाखेरि पनि होला कलाकारहरू लाग्नुभयो. तर मेरो विचारमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभव के छ भने अहिलेको जस्तो तरल राजनीतिक अवस्थामा कलाकार एउटा तटस्थ बस्न सक्यो भने उसले चाहिँ समाजका सबै तह तबका र विचारधारालाई समेट्न सक्छ, प्रतिनिधि गर्न सक्छ. र यो फलानु आइडियोलोजी, फलानु पार्टी, फलानु विचारधारा भन्दा पनि एउटा सामूहिक रूपमा नेपालीपन लाई प्रतिनिधि गर्न सक्छ. र त्यो गरेको खण्डमा चाहिँ मलाई लाग्छ बच्चा राम्रो होला, किनकि त्यो फ्याक्सन, त्यो पक्ष पनि अहिले जीवित हुन अत्यन्त जरुरी छ नेपाली समाजमा.
अब एकछिन तपाईँको पहिलो चलचित्र र अन्तिम चलचित्रसँग गएका छौँ. युगदेखि युगसम्मको बाटा यात्रा गरेर द युगदेखि युगसम्मको अहिले रिलिज हुँदा रहेछ. यो द युगदेखि युगसम्मको बारेमा अलिकति भन्न मिल्छ हाम्रो श्रोताहरूलाई?
पहिलो युगदेखि युगसम्म 20 वर्ष अगाडि गरेको थिएँ मैले. अब त्यो त्यही समय सान्दर्भिक थियो त्यही बेलाको. अब अहिलेको युगदेखि युगसम्म चाहिँ धेरै एकदमै युवा निर्देशकले गर्नुभएको छ र अवश्य पनि उहाँको विचार चाहिँ अहिले एकदमै अहिलेको सामसामयिक विचारहरू बोक्नु भएको छ उहाँले, र केही परिवर्तन दिने पनि उहाँको चाहिँ जबरको छ, त्यही हिसाबले कथालाई पनि ढाल्नु भएको छ. त्यस कारण चलचित्रको नाम चाहिँ उहाँले त्यही प्रयोग गर्नुभयो, खालि अगाडि द थप्नु भएको छ. तर कथावस्तु र प्रस्तुति चाहिँ एकदमै बेग्लै छ. र म कलाकारको दृष्टिकोणबाट हेर्दाखेरि पनि उहाँलाई सहयोग पुर्याउने नै चाहना भयो, किनकि उहाँको नयाँ विचारधारा, नयाँ कुरा आउनुपर्छ भन्ने जस्तो लाग्यो मलाई. र उहाँले चाहिँ एउटा युवा पिँढीलाई चाहिँ प्रतिनिधि गरेर त्यसलाई ध्यान राखेर चाहिँ चलचित्र बनाउनु भएको छ.
धेरै जस्तो कलाकारहरू चलचित्रमा खेलिसकेपछि के त निर्देशक कि निर्माता बन्छन् बन्ने क्रम पनि देखिएको छ होइन, तपाईँ आफूलाई चाहिँ त्यस्तो बन्ने रहर छ कि छैन, निर्माता या निर्देशक?
अवश्य पनि छ, मलाई लाग्दैन रे, मतलब एउटा सच्चो चलचित्रको व्यक्ति हो भने उसको यात्रा सायद खालि कलाकारितामा मात्रै निर्भर भएर चाहिँ यात्रा त पुरा नहोला. अर्को खुड्किला भनेकै निर्देशन या निर्माता हो, सबैजना निर्देशन नै गर्नुपर्छ भन्ने पनि छैन. तर मलाई चाहिँ असाध्य नै इच्छा छ निर्देशन गर्ने, र सायद मेरो अर्को खुड्किला चलचित्र क्षेत्रमा निर्देशकै हुन्छ होला.
कस्तो चलचित्र हुन्छ हुनेछ त्यो निर्देशन गर्नुभयो
भने? म एकदमै विशुद्ध, मेरो असाध्यै पृथक हुनेछ, अहिलेसम्म नबनेको चलचित्र बनाउने छु, या एकदमै नेपाली चलचित्रका जति पनि त्रुटिहरू छ त्यो सब हटाएर अर्कै टाइपको बनाउँछु भनेर पनि म ठोकाको साथ भन्दिनँ. बनाउने त खास त्यही नेपाली जनसमूहलाई चाहिँ रुचाउने, उहाँहरूको स्वादलाई चाहिँ मिल्ने किसिमको चलचित्र बनाउने हो. तर केही न केही नौलो दिने प्रयास चाहिँ अवश्य पनि गर्छु म, किनकि यतिका वर्षको अनुभव र जब दर्शकहरूको मागलाई पनि बुझेर र सकिन्छ भने त्यो जति अर्को पक्ष हुनुहुन्छ उहाँहरूलाई पनि यदि समेट्न सकिन्छ र कुनै एउटा यस्तो कमन स्टोरी जो चाहिँ सम्पूर्ण वर्गलाई चाहिँ चासोको विषय हुने रुचिको विषय हुने त्यस्तो सब्जेक्टलाई चाहिँ ल्याउन सकिन्छ भने त्यस्तोको चाहिँ विशेष खोजीमा छु म।
तपाईँद्वारा निर्देशित चलचित्रको हामीलाई अवश्य प्रतीक्षा रहनेछ, चाँडोभन्दा चाँडै हामीले त्यो हेर्न अवसर पाऊ।
धन्यवाद।
तपाईँलाई बलिउडबाट त अफर आएको थियो जुन तपाईँले रिजेक्ट गर्नुभयो, अब इनकेस हलिउडबाट अब अफर आयो भने के गर्नुहुन्छ?
कलाकारको कुनै पनि सीमा हुँदैन, अवश्य पनि त्यो त गर्छु म, तर नेपालकै प्रतिनिधि भएर
बलिउडको अफरलाई
त्यो बेलामा चाहिँ त्यस्तै परिस्थिति थियो। त्यो बेलामा मैले अब नेपाली चलचित्र भर्खर स्थापित भएको थियो अनि मैले गर्दाखेरि एउटा गति पनि पक्रिरहेको थियो र 15-20 चलचित्रहरू सालमा गर्न पाइरहेको थिएँ। 18-19 घण्टा म काम गर्थेँ र धेरै नेपाली दर्शकहरूबाट एउटा प्रेरणाको चिठीहरू पनि म पाइरहेको थिएँ। राजा तपाईँ त यही क्षेत्रमा केही योगदान गर्नुपर्छ, अन्य तपाईँ नजानुस् सो नगर्नुहोस् भन्ने चिठीहरू धेरै आउँथ्यो मलाई। त्यस कारण एउटा भावना त पनि थिएँ, म एउटा भावना पनि बोकेको थिएँ। त्यो हिसाबबाट चाहिँ मैले त्यो बेलामा
सपोर्टको लागि
त्यहाँ बसेँ र काम पनि मेरो त्यतिकै पर्याप्त थियो त्यहाँ। अब अहिले आएर यो मोडमा यदि कसैले अन्यबाट आउँछ भने अवश्य पनि।
अब धेरैको चासो भएको एउटा अन्तिम हाम्रो प्रश्न छ, झन्डै झन्डै तपाईँको अहिलेसम्म अविवाहित हुनुभएकोमा होइन त्यो कारण के हो कुनै, तर तपाईँलाई चाहिँ नवोदित नायिका के अरे युना उप्रेतीले राजे समालसँग पायो भने बिहा गर्छु भनेर भन्नुभएको छ, तपाईँ बिहा गर्नुहुन्छ उहाँसित?
होइन, उहाँले सायद त्यसै जिस्केर भन्नुभयो होला, किनकि विवाह भन्ने कुरा त्यतिकै देखेर मात्रै पनि निर्णय गर्न मिल्दैन र उहाँले मलाई त्यति गहिराईमा चिनिसक्नु त भएको छैन, तर त्यही पनि अब उहाँको त्यो इच्छाको लागि म कदर गर्छु। धन्यवाद। उहाँ जस्तो व्यक्ति पाउनु सौभाग्य त अवश्य पनि हो, हिरोइन हुनुहुन्छ, त्यति राम्री पनि हुनुहुन्छ, तर त्यही पनि विवाह भन्ने कुरा चाहिँ त्यसको एक स्टेप अगाडि गएर हेर्नुपर्ने हुन्छ होइन। अब पुरा जीवन चलाउने कुरा हो, दुईटाको रुचिहरू के छ, दुईटाको विचारधाराहरू के छ, बाँकीको जीवन चाहिँ त्यो दुईटाको चाहिँ मिलनबाट चल्न सक्छ सक्दैन, त्यो सबै कुराहरू हेर्नुपर्ने हुन्छ। तर खुसी लाग्यो युना उप्रेति जस्तो एकदम सुन्दर व्यक्ति एउटा नायिकाले चाहिँ त्यो जिज्ञासा राख्नुभयो, त्यसमा त म एकदम हर्षित छु।
एक कुरामा सञ्चार माध्यमहरूले सोध्या सोध्दै गर्दा त मलाई कहिले कहिले दिक्क लाग्दैन, फ्रस्ट्रेसन जस्तो लाग्दैन
लाग्छ, तर जिज्ञासा हुनु पनि अब स्वाभाविक हो। अब दर्शकहरू अब यतिकै उमेरसम्म किन विवाह गरिरहेको छैन भन्ने कुराहरू, तर विवाहको कुरामा चाहिँ म के भन्न चाहन्छु भने मैले जे भन्छु त्यो गर्नुहोस्, मैले जे गरेँ त्यो नगर्नुहोस् भन्न चाहन्छु। विवाह जरुरी छ जीवनमा, विवाह अवश्य पनि गर्नुहोस्, आफ्नो समयमा वैवाहिक जीवन बिताउनुहोस्, त्यसको आनन्द लिनुहोस्। कोही व्यक्तिहरू चाहिँ अलिकति भिन्दै विचार राख्ने पनि हुन्छन् विवाहको मामलालाई लिएर, जस्तो कि म अब मैले त्यो राखेँ भन्दैमा सबैले त्यही विचार राख्नुपर्छ भन्ने छैन। विवाहको बारेमा चाहिँ आफ्नो परिस्थिति, आफ्नो विचारधारा, आफ्नो रुचि अनुसार निर्णय गर्नुपर्छ, त्यस कारण मेरो देखोसिको चाहिँ अवश्य पनि नगर्नुहोस्।
हजुर, कलाकार राजेशमा हामी अन्तिम अन्त्यमा आइसकेको छौँ। कार्यक्रमबाट जाँदा जाँदै खसखस.com का श्रोताहरूलाई तपाईँले आफ्नो भन्नुपर्ने सन्देशहरू भन्नुपर्दा कसरी भन्नुहुन्छ?
अब खसखस.com जस्तो वेबसाइटलाई म धन्यवाद दिन चाहन्छु, किनकि त्यो यस्तो वेबसाइटले गर्दाखेरि धेरै नेपालीहरू जो चाहिँ विदेशमा छरिनु भएको छ, विभिन्न ठाउँमा छरिनु भएको छ, नेपालको बारेमा जानकारी राख्नुहुन्छ, चाहे सांस्कृतिक क्षेत्रमा होस् या अन्य कुरो क्षेत्रमा होस् आफ्नो देशको, त्यस कारण यसको काम साथै सराहनीय छ र खसखस.com मार्फत चाहिँ आफ्नो कुरा राख्नु पाएको म धेरै हर्षित छु र सम्पूर्ण नेपाली जनसमूह जहाँ जुन देशमा बसे तापनि आफू नेपाली हो भन्ने कुरा कहिले पनि नबिर्सिनुहोस्। नेपालको माया त यहाँहरूको हृदयमा छँदै नै छ, तर त्यो अझ गहिरो र बलियो हुँदै जाओस्। चलचित्र मार्फत मनोरञ्जन गर्ने कामको प्रयास त हामी अवश्य पनि गरि नै हाल्छौँ, खालि हामीलाई साथ दिनुहोस्। धन्यवाद।
हवस् त, कलाकार राजेश समालज्यू, यहाँको अमूल्य समय विचार खसखस.com को लागि प्रदान गर्नुभएकोमा हामी आभार धन्यवाद व्यक्त गर्दछौ। यहाँको अमेरिकी प्रसाई तथा चाहिँ नेपाल फिर्ती यात्रा सफल रहोस् भन्ने कामना गर्दै आज हामी बिदा माग्छौ। धन्यवाद।
धन्यवाद।